नमस्कार। विभिन्न विषय र सन्दर्भमा कुराकानी गरिने दैनिक प्रभाती प्रस्तुति अन्तरसंवादबाट म प्रवीण पोखरेल। हामीले दैनिक रूपमा खानेकुरा के स्वस्थ छ त, उत्पादन बढ़ाउने, छिटो उत्पादन गर्ने, हेर्दा राम्रो देखाउने, सँगै लागत घटाउन खाद्य वस्तुमा प्रयोग हुने रसायनले हाम्रो स्वास्थ्यमा पार्ने असरले हामी प्रताड़ित बनिरहेका छौं। खाद्य वस्तुको गुण परीक्षण गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न तरिकाले यसको परीक्षण त गरिरहेको छ, तथापि यो अपर्याप्त छ। आज हामीले दिनौ खाने खाद्य पदार्थको गुणस्तरको विषयमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना जोशी वैद्य। डी साहब
नमस्कार।
नमस्कार, स्वागत छ यहाँलाई कार्यक्रममा। अब हामीले दिनौ रूपमा खाइरहेका खाद्य पदार्थ कति गुणस्तरयुक्त छ, कति स्वस्थवर्धक छ, अब यो कसरी थाहा पाउने? अहिले हेर्दा हामीले के साँच्चैकै गुणस्तरयुक्त खाद्य पदार्थ खाइरहेका छौं त?
हजुर, धन्यवाद भाइ हजुरलाई। पहिलो त सबै हाम्रो उपभोक्ता वर्गमा मैले बिहानको शुभ प्रभात भन्न चाहे। हजुर, हामीले खाइरहेको खानेकुराहरूलाई स्वस्थ र गुणस्तरीय हुनुपर्छ, जुन हामीलाई संविधानले नै प्रदत्त गरिएको मौलिक हक अधिकार हो। र यसको लागि नेपाल सरकारले के कस्तो प्रयास गरिरहेछ होइन, यो कुरा चाहिँ इम्पोर्टेन्ट छ। र यो जनताको माझमा पुर्याउने यो अवसर पनि हो तपाईँले यो आज गर्नुभएको अन्तर्वार्ता। किन भन्दाखेरि सरकार यसको लागि दिनरात रागी नै राखेको छ। पर्याप्तताको कुरा जहाँसम्म सवाल छ, पर्याप्तताको कुनै मेजरमेन्ट छैन होइन। किनभनेदेखि विकसित देशहरू जस्तो अमेरिका लगायतको देशमा पनि फुड पोइजनिङको केसहरू बेला बखतमा घटिरहेको हुन्छ होइन। भन्दाखेरि यी कुराहरूमा चाहिँ जस्तो कुनै पनि खाद्य पदार्थ स्वच्छ गुणस्तरीय उपभोग गर्नको लागि उत्पादक किसानदेखि सुरुवात भएर त्यो बिचमा चाहिँ अब विभिन्न व्यवसायीहरू होइन, फुड चेन भन्छौँ हामी, खाद्य श्रृङ्खला भन्छौँ नि होइन, बारीमा उत्पादन हुन्छ, खेतमा उत्पादन हुन्छ, अथवा चाहिँ त्यो चाहिँ पशुधन उत्पादन छ भनेदेखि त्यो फार्मबाट आउँछ, त्यसपछि त्यसलाई ट्रान्सपोर्टेसन गर्छौँ, त्यसलाई विभिन्न अब रसायनहरू दिनुपर्ने हुन्छ, अब त्यसलाई ट्रिटमेन्टहरू गर्नुपर्ने, रोगव्याधीहरू लाग्न सक्छ बिरुवामा पनि पशुजन्यमा पनि होइन। त्यसै गरेर वातावरणबाट पनि विभिन्न खालको प्रदूषकहरू कन्टामिनेन्ट भन्छौँ नि हामी होइन, त्यो कन्टामिनेन्ट पनि हाम्रो यो खाद्य वस्तुहरू जुन चाहिँ कृषिबाट उत्पादन हुने होस् या पशुजन्य उत्पादन होस् या हामीले पिउने पानी नै होस्, त्यो चाहिँ प्रदूषित हुने सम्भावनाहरू अनगिन्ती छन् होइन। यो नेपाल गरिब भएर मात्र होइन, सबै मुलुकमा त्यो सम्भावनाहरू व्याप्त छ। जस्तो इन्डस्ट्रियल वेस्ट भन्नुहोस् होइन, अनि ह्युमन वेस्ट भयो होइन, पशुजन्य वेस्टहरू कहाँ जान्छन् त, सबै इन्भाइरोमेन्टमा गइरहेछ होइन। यी कारणहरूले गर्दाखेरि अहिले चाहिँ को विश्वमा यो कन्टामिनेन्स एउटा ठुलो प्रब्लमको रूपमा आएको छ। हामीले खाएको खाना पौष्टिक हुन सक्छ, न्युट्रिसियस हुन सक्छ, तर त्यो अनसेफ हुन सक्छ, भन्नाले त्यसमा विभिन्न कन्टामिनेन्ट्सहरूको उपस्थितिको कारणले प्रदूषकहरू जस्तो केमिकल कन्टामिनेन्ट्सहरूको कुरा गरौँ, हेभी मेटल भन्छौँ होइन, इन्डस्ट्रियल वेस्टहरूबाट आएको अथवा नेचुरल्ली पनि हुने, जस्तो तराईको कतिपय जिल्लाहरूमा पानीमा आर्सेनिकको मात्रा उपस्थिति छ होइन, यी सबै कुराहरूको छ। त्यसै गरेर अब जब हामीले चाहिँ यो चाहिँ फ्याक्ट्रीमा उत्पादनको लागि उद्योगभित्र जान्छ र उद्योगमा पनि त्यहाँ चाहिँ प्रपरली प्रोसेसिङ अथवा चाहिँ प्रशोधन गर्न सकिएन र प्रशोधन गरेको कुरालाई पनि त्यसलाई चाहिँ उचित उसमा चाहिँ प्याकेजिङ गर्न सकिएन र प्याकेजिङ गरिसके पछाडि त्यसलाई कस्तो वातावरणमा स्टोर गर्नुपर्ने हो होइन, हामीले भण्डारण गर्ने अवस्था कतिपय चाहिँ छिटो पेरिसेबल छ, चाँडै चाहिँ त्यो सडिगली जाने खालको जस्तो दुध माछा मासुहरूको उत्पादनहरू छ भनेदेखि त्यसलाई चाहिँ चिसोमा राख्नुपर्ने होला, कुनैलाई चाहिँ आइस बनाएर होइन बरफको अवस्थामा राख्नुपर्ने हुन्छ, असाध्यै कसैलाई चाहिँ कोठाको तापक्रममा राख्न सकिन्छ होइन, कसैलाई घाममा देखाउन नहुने खालको खाद्य वस्तुहरू छ होइन, अनि कसैले चाहिँ हावाको संसर्गमा आएर बिग्रिने हुन्छ, विभिन्न यो खाद्य वस्तुहरूको जुन नेचर छ होइन यसको प्राकृतिक चारित्रिक गुणहरूले गर्दाखेरि यो छिटो बिग्रिने पनि यसको एउटा यसको क्यारेक्टर छ होइन, त्यसैले चाहिँ यसलाई सेफली एउटा कन्ज्युमरको टेबलसम्म पुर्याउनु बहुत जरुरी छ, र त्यो कन्ज्युमरले पनि उपभोक्ताले फेरि उपभोग गर्दाखेरि हात नधोइकन होइन अब प्रपरली हात धोएको छैन अथवा उसको हातमा केही चाहिँ हाम्रो चाहिँ उसको थालहरू उसले प्रयोग गरेको गिलास बटुकामा नै अब कुनै चाहिँ सफा पानीले धोएको छैन भने फेरि त्यहाँ पनि सूक्ष्म जीवाणुको संक्रमण हुनसक्छ। भन्दाखेरि यो सबै मैले भन्न खोजेको के हो भन्दा खाद्य स्वच्छता कायम गर्नको लागि एउटा उत्पादक किसानबाट सुरु भएर व्यवसायी, ढुवानीकर्ता होइन भण्डारणकर्ता, प्रशोधनकर्ता अनि व्यवसायी फेरि होइन त्यसलाई रिटेलरहरू, विक्रेता,
उपभोक्तासम्म आउँदा
उपभोक्ता तयारी गर्ने र हामी उपभोग गर्ने उपभोक्तासम्मको एउटा श्रृङ्खलाबद्ध रोल हुन्छ होइन, त्यो सबै रोलमा हामी कोही पनि चुक्यौँ भने अगाडि सबै गरेको मेहनत लास्टमा चाहिँ त्यो उपभोग गर्ने बेलामा नै त्यसलाई हामीले प्रपरली गर्दैनौँ भने त्यहाँ पनि समस्या आउन सक्छ होइन, त्यसैले यसमा हामी सबैको भूमिका हुन्छ र दायित्व हुन्छ र त्यसको लागि मुख्य भूमिकामा हामी अब उत्पादकको नै हो र उत्पादकले ठिक तरफले गरेको छ या छैन, उत्पादकले चुज गरेको छनौट गरेको र मेटेरियल कच्चा पदार्थको जुन छ कृषिजन्य अथवा पशुजन्य उत्पादनहरू छ त्यो ठिक हो होइन भनेर हेर्ने भूमिका चाहिँ
सरकारको छ होइन, यहाँहरूको र आम उपभोक्ताको भनौँ। अब सँगै यहाँले अघि उल्लेख गर्नुभयो विश्वभरै गुणस्तरको समस्या छ, कहीँ बढी होला कहीँ कम होला, तथापि अब समस्या त छँदैछ विभिन्न कारणले, ती कारणहरू पनि यहाँले उल्लेख गर्नुभयो, तर नेपालमा चाहिँ अलि बढी नै छ। अब यो उपभोक्तामा सचेतना नभएर हो कि नियमनकारी निकायले चाहिँ प्रभावकारी नियमन गर्न नसक्दा हो कि दिनौ जसो बिरामीहरू अस्पतालमा जाँदा जटिल प्रकारका क्यान्सर जस्ता जटिल प्रकारका रोगहरूको रोगीहरूको संख्या चाहिँ बढ़िरहेको छ, यसको कारणमा चाहिँ चिकित्सकहरूले यसैलाई गुणस्तर युक्त भनौँ न गुणस्तरहीन खाद्य पदार्थको सेवनबाट भएको औल्याउने गरेका छन्। अब यो समस्या हाम्रो नेपालमा चाहिँ किन बढ़िरहेको छ, उपभोक्ता सचेतनाको कमीले हो वा नियमनकारी निकायको कमजोरीका कारण?
अब यस्तो हुन्छ भने अहिले चाहिँ हो बिरामीको संख्या पनि बढेको छ होइन, र अर्कोतिर हेर्ने हो भनेदेखि चाहिँ हाम्रो चाहिँ औषध आयो होइन 20-30 वर्ष अगाडि हाम्रो 35-50 वर्ष पनि थिएन होइन, भनेदेखि अहिले हामी 73 वर्षको औषध आयुमा आइसकेका छौँ होइन। अब क्यान्सरहरूको कुरा छ, पहिला अब मलाई चाहिँ कस्तो लाग्छ भने यो मेरो पर्सनल विचार हो, यो अब हाम्रो औषध आयु बढ्नुमा एउटा त मातृ शिशु मातृ के भन्छ त्यो प्रेग्नेन्ट वुमनहरूको चाहिँ अहिले चाहिँ मातृ शिशुको स्वास्थ्यको कारणले पनि बढेको हो होइन, अरू चाहिँ खानपान र हामीसँग चाहिँ पहिलाको तुलनामा हामी चाहिँ फुडहरू पनि एफोर्ड गर्न सक्छौँ होइन, अभाइलेबिलिटी छ, उपलब्धता पनि अहिले धेरै छ। तपाईँले हेर्नुभयो भने अहिले 12 महिना हामीसँग तरकारी फलफुलहरू पाइन्छ होइन, पहिला मासु किन्नको लागि सर्टेन डेमा मात्र पाइन्छ हामी सानो हुँदाखेरि भनौँ न होइन, अहिले 12 महिना 12 काल पाइन्छ होइन। क्यान्सर जन्य रोगहरूको कुराहरू छ होइन, यसलाई तपाईँले अब एउटै सेन्टेन्समा खाद्य वस्तुले मात्र भन्दाखेरि चाहिँ यो चाहिँ मिल्दैन, किनभने यी कुराहरू क्यान्सर अहिलेको रिसर्चहरू हेर्नुभयो भने तपाईँले यी जेनेटिकली पनि आइरहेछ होइन, अघि मैले भने केही कुराहरू मैले उल्लेख गरेको छु जस्तो इन्भाइरोमेन्टल पल्युसन पनि होइन, इन्डस्ट्रियलाइजेसन सँगसँगै आएको इन्भाइरोमेन्टल पल्युसनलाई हामीले बिर्सिनै हुँदैन। अर्को कुरा हामीले चाहिँ अब जुन चाहिँ व्यावसायिक कृषि हामीले अप्नाउन थाल्यौँ व्यापक रूपमा यहाँ एग्रोकेमिकलहरूको प्रयोग भयो होइन, सिधैभन्दा पेस्टिसाइडहरूको प्रयोग भएको छ, बढेको छ होइन, त्यो नगरिकन हामीलाई सुख पनि छैन है फेरि, किनभनेदेखि जुन हाई प्रोडक्टिभिटी होइन उत्पादकत्व एकदमै बढी भएको जुन चाहिँ हामीले चाहिँ बिउ बिजनहरू ल्याएर रोपेका छौँ होइन, लटरम्म फलाएको छ होइन, अक्सिजन र पनि फलाएको छ भनेदेखि त्यो किरासँग उसको लड्ने क्षमता छैन। जुन हामीले चाहिँ पहिलाको इन्डिजिनियस बिउ बिजनहरू भन्थ्यौँ नि होइन, बिउहरू त्यो त्यसको त उत्पादकको त छँदै थिएन होइन, हजुर हामीले पनि याद गरेकै कुरा हो। खेती किसानीसँग अलिकता पनि नजिक छौँ भने हामीले त्यो देखेको भएको कुरा हो नि त होइन। पहिला पेटभरि खानलाई पनि समस्या थियो भने अहिले गोजीमा पैसा छ भने हामीले जे कुरा पनि किन्न पाउँछौँ, खान पाउँछौँ, विश्वको कुनै कुनाको कुरा पनि नेपालमा पनि पाइन्छ। अब फेरि म फर्किन्छु क्यान्सरजन्य रोगमा होइन, अब ठ्याक्कै भन्नु चाहिँ गाह्रो छ, तर अब जस्तो पेस्टिसाइड प्रयोग गर्ने किसानहरूले पनि उचित यो हाम्रो चाहिँ पिपिई भन्छौँ नि होइन, प्रोटेक्टिभ गियर्सहरूको चाहिँ प्रयोग गर्नु पर्यो होइन, उहाँहरू चाहिँ अब त्यो त्यसमा अवेर पनि हुनु भएन होइन। अनि अब कुनै चिजलाई चाहिँ पेस्टिसाइड प्रयोग गरियो अथवा चाहिँ एन्टिबायोटिक नै जनावरलाई दिइयो भनेदेखि, जस्तो पशुहरूलाई दिइयो, पक्षीलाई दिइयो भनेदेखि, त्यो अवस्थाको बेलामा ती खाद्य वस्तुहरूलाई चाहिँ बजारमा पठाउनु हुँदैन होइन, वेटिङ पिरियडहरू हामीले चाहिँ गर्नुपर्ने हुन्छ। तर अन्य विकसित मुलुकको तुलनामा अहिले पनि पेस्टिसाइड रेजिड्यू हामीमा अब बढी देखियो, त्यो पनि सर्टेन भेजिटेबलहरूमा देखिरहेको छ होइन, सर्टेन उसमा चाहिँ कमोडिटीमा मात्र देखिरहेको छ। त्यसको कारण के हो भन्दाखेरि जुन व्यवसायिकता आयो, व्यवसायिकता आएपछि एग्रोकेमिकलको बढी प्रयोग भयो, तर त्यो वेटिङ पिरियडहरू चाहिँ प्रपरली हामीले चाहिँ किसानलाई त्यो नलेज भएन अथवा चाहिँ नलेजलाई इग्नोर गरियो, र इग्नोर हुँदाखेरि चाहिँ अब त्यतिखेर चाहिँ फेरि यो चाहिँ नियमनकर्ताहरूको चाहिँ भूमिका देखिन्छ। हामीले बजारबाट हेरिदिने र फार्ममा गएर पनि मोनिटरिङहरू गर्ने होइन, अब किसानलाई अब सजाय भनेको त हुँदैन, उहाँहरूलाई अवेर गराउने हुन्छ होइन, यो चिजले हाम्रो उपभोक्ताहरूलाई यसरी असर गर्छ, तपाईँलाई पनि असर गर्छ। यो छर्दाखेरि यसरी चढ्नु पर्यो, यो क्यान्सर जस्तो एकदमै अब भनौँ न अब ठुलो रोगहरूबाट चाहिँ जोगिनुपर्छ भन्ने कुराको सचेतनाहरू गराउन चाहिँ आवश्यकता देखिन्छु म चाहिँ।
हजुर, अब विभागको अहिले विभागले गरिरहेको कामतर्फ लागौँ, विशेष गरी बजारलाई चाहिँ गुणस्तरयुक्त राख्न, खाद्य पदार्थलाई चाहिँ गुणस्तरीय युक्त बिक्री वितरण गर्नका लागि अब यहाँहरूले यो गुणस्तरको परीक्षणको काम चाहिँ कसरी अगाडि बढाउँदै हुनुहुन्छ, बढाइरहनु भएको छ?
हजुर, यसमा अब अनुगमनको एउटा बाटो छ होइन, अर्को चाहिँ स्ट्यान्डर्ड हुन्छ, जुन चाहिँ हाम्रो मापदण्डहरूको पहिला तय हुनु पर्यो, त्यो मापदण्डलाई आधार बनाएर हामीले अनुगमन गरेर त्यसलाई टेस्टिङ गर्छौँ, परीक्षण गरिसके पछाडि त्यो अनुकूल अथवा प्रतिकूल होइन के छ भनेर हामीले जाँच गर्ने हो है। अनि त्यस कारणले कानुन पहिला चाहिँ हामीसँग बलियो हुनुपर्छ, ताकि चाहिँ हामीले चाहिँ हामीका आयातित पनि खाद्य वस्तुहरू थुप्रै आउँछन्, कतिपय इन्डस्ट्रियल र मेटेरियलको रूपमा, कच्चा पदार्थको रूपमा पनि आइरहेछ होइन, हाम्रो मात्र देशको उत्पादनले पुग्दैन होइन, कतिपय वस्तु मगाउनै पर्ने हुन्छ, र त्यस्तै गरेर कति चाहिँ प्रशोधित खाद्य वस्तुहरू, प्याकेज फुडहरू पनि आइरहेछ होइन, त्यसमा पनि विभिन्न एडिटिभ्सहरू, फुड एडिटिभ्सहरू, केमिकल रसायनहरूको प्रयोग भएको हुन्छ, र हामीसँग भएको स्ट्यान्डर्डहरूलाई एउटा आधार मान्छौँ होइन। जस्तो भनौँ न, कुनै पनि वस्तु प्याकेज वस्तु कसरी त्यसमा प्रिजर्भ भयो त, त्यो प्याकेजभित्र भन्दा त्यहीँ केही प्रिजर्भेसनको केमिकलहरू प्रयोग भएको हुन्छ, त्यसको मात्रा त्योभन्दा बेसी भयो भने हाम्रो शरीरलाई चाहिँ हानि पुर्याउन सक्छ। हाम्रो विभिन्न अङ्गहरू छ होइन, जस्तो अब किडनी भयो, लिभरहरू होइन, विभिन्न अङ्गहरूमा त्यसले ह्याम्पर गर्न सक्छ होइन। त्यसैले चाहिँ ती पदार्थहरूको मात्रा ठिक छ या छैन भनेर हाम्रो चाहिँ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाहिँ यसमा इम्पोर्ट पर्मिट जारी गर्छ होइन। त्यो इम्पोर्ट पर्मिट जारी गर्दाखेरि उसले चाहिँ सबै त्यो उसको चाहिँ सर्टिफिकेट अफ एनालाइसिस, त्यो देशमा उत्पादनको लागि अनुमति छ छैन, त्यो लेभल के छ होइन, भ्रामक छ कि के छ कि, सबै हाम्रो देशको कानुन अनुसार छ छैन जाँच गरेर त्यो चाहिँ, अनि भङ्सार बिन्दुमा हाम्रो प्रयोगशालाहरू छ भारत तर्फको 9, अनि त्यस पछाडि चाइना तर्फको 2 र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतमा चाहिँ प्रयोगशालाहरू छ। त्यहाँबाट त्यही वस्तु आयात भएको हो कि होइन भनेर प्रमाणित गरेपछि मात्र उसले प्रवेश अनुमति पाउँछ होइन। अब रहे सवाल हाम्रो नेपालभित्र नै उत्पादन भएको वस्तुहरूको लागि चाहिँ एउटा चाहिँ अब लाइसेन्सिङको व्यवस्था छ होइन, त्यो उद्योगले चाहिँ प्रत्येक वर्ष चाहिँ लाइसेन्सिङ गर्नुपर्ने पहिला व्यवस्था थियो भने अहिले चाहिँ 2 वर्षमा चाहिँ लाइसेन्सिङ चाहिँ रिन्यू गर्नै पर्छ, लाइसेन्स लिएर मात्र उत्पादन गर्न पायो होइन, त्यस पछाडि प्रत्येक दुई वर्षमा रिन्यू पनि गर्नुपर्छ। रिन्यू गर्दा र त्यो बिचमा पनि हामीले चाहिँ उद्योगहरूमा गएर अनुगमनहरू गर्छौँ, विभिन्न चेकलिस्टहरू छ होइन, उद्योगको परिसर कस्तो हुनुपर्छ, उद्योगभित्र कस्तो हुनुपर्छ, त्यसको भण्डारण, त्यसमा प्रयोग हुने मसिनरी होइन, यो कुराहरू सबै चाहिँ ठिक छ या छैन भनेर चाहिँ अनुगमन गर्ने गराउने काम चाहिँ विभागले गरिरहेको हुन्छ होइन। त्यसमध्येमा पनि सेन्सिटिभ फुडहरू भनेर हामीले केही फुडहरूलाई क्याटेगोराइज गरेका छौँ, जस्तो प्रशोधित पानी भयो, काठमाडौँमा जहिले पनि पानीको काकाकुलो छ, अब अहिले अलिकति मेलन्सीले केही शान्ति दिएको छ तर अझै पनि हामी कहाँ पानी पुगेको छैन घर घरमा, र जहाँको पानीहरू हामीले प्रयोग गरिरहेको हुन्छौँ होइन, त्यो पानी उद्योगहरूको अवस्था के छ होइन, उनीहरूलाई चाहिँ पालना गर्नुपर्ने चेकलिस्टहरू छ, त्यो अनुसार भएको छ छैन होइन, त्यो टेस्टिङहरू हामी गराएको हुन्छौँ। त्यस्तै दुधको केसमा भन्नुहुन्छ भने दुधको पनि अब चिलिङ सेन्टर, कलेक्सन सेन्टर हुँदै हुँदै उद्योगमा आइपुग्छ होइन, र उद्योगबाट चाहिँ पसलसम्म जाँदाखेरि चिसो जुन चाहिँ तापक्रममा मेन्टेन गर्नुपर्ने हुन्छ, त्यो भएन भने त्यहाँ सूक्ष्म जीवाणुहरूको उपस्थितिहरू हुन्छ र जसले गर्दाखेरि विभिन्न फुड पोइजनिङहरू हुनसक्छ। त्यसैले चाहिँ त्यो अनुसार छ छैन भनेर अनुगमन गराउनको लागि पनि हामीले चाहिँ खाद्य निरीक्षण अधिकारीहरू खटाइरहेका छौँ। अहिले यहाँहरूले पनि सुनिराख्नु भएको होला, एउटा ट्रान्स फ्याटको कुरा आइरहेको छ होइन। अब यो ट्रान्स फ्याट चाहिँ के छ भन्दाखेरि हामीलाई चाहिँ यो अहिले चाहिँ यो कोलेस्ट्रोल पहिला चाहिँ ट्राइग्लिसराइडहरूको कारण उपस्थिति भयो भने चाहिँ हाम्रो डाइटमा त्यसले चाहिँ पछि चाहिँ मुटु रोग लाग्न सक्छ भनेर एकदम खतरनाक भनेर लिइन्थ्यो होइन। तर अहिले चाहिँ त्यो बाहेक पनि जुन चाहिँ तेल होइन, तेललाई चाहिँ यो फ्याटको रूपमा परिणत गरेको हुन्छ होइन, हामीले पहिला चाहिँ भेजिटेबल फ्याट भन्छौँ, विभिन्न बेकरी सर्टनिङहरू बनाउन सक्ने प्रविधि छ होइन। विगतमा पनि अब हामीले विभिन्न अब मैले कुनै ब्रान्डको नाम त लिइनँ होइन, यसरी भेजिटेबल घीहरूको उत्पादन भइराखेको अवस्था हो होइन। हामीले घिउ भनेपछि एउटा पशुजन्य अब गाई भैँसीको घिउबाट बन्छ भनेदेखि अर्को चाहिँ भेजिटेबल घी भनेर वनस्पतिजन्य घिउ पनि एकदमै प्रचलनमा छ, किनभने त्यो सस्तो हुन्छ, सहज छ होइन, हाम्रो नेपालमा पनि उत्पादन हुन्छ, विदेशबाट पनि आउने गरेको थियो। विश्व स्वास्थ्य सङ्गठनले सन् 2023 सबै विश्वको अधिकांश मुलुकहरूबाट चाहिँ यो भेजिटेबल घी र अब पार्सली र फुली हाइड्रोजेनेटेड विधिबाट उत्पादन गरेकोमा ट्रान्स फ्याट अत्यधिक मात्रामा उपस्थिति हुने होइन, 10-20% चाहिँ ट्रान्स फ्याटको उपस्थिति हुन्छ, जसले चाहिँ हाम्रो चाहिँ रगतको जुन चाहिँ बग्ने धमनी भन्छ नि क्यापिलरिजहरूमा यो चाहिँ बोसो चाहिँ जम्ने चाहिँ हुँदो रहेछ। त्यसै कारणले चाहिँ यसलाई चाहिँ 2% भन्दा यसको चाहिँ मात्रा बढी हुनु हुँदैन र यसले गर्दाखेरि चाहिँ मुटु रोग चाहिँ नियन्त्रण अथवा चाहिँ यसलाई चाहिँ न्यूनीकरण गर्नको लागि यो एकदमै जरुरी छ। यो एक दिनमा हुँदैन, फेरि एक दिन खाएर एकै दिनमा यो झाडा पखला लाग्ने जस्तो होइन, यो त ओभर द इयर्स होइन, बिस्तारै हाम्रो चाहिँ मुटुमा धमनीहरूमा यो बोसो जम्न थाल्छ, यो ट्रान्स फ्याट जुन बन्छ होइन, अनि त्यसै कारणले यसलाई चाहिँ हामीले चाहिँ 2 अगाडि नेपालले पनि यो हाम्रो प्रतिबद्धता अनुसार चाहिँ यसलाई मापदण्ड आएको थियो र हामीले चाहिँ 180 प्रावधान दिएर यसलाई उद्योगहरूलाई सबैलाई चाहिँ यसमा प्रविधि चेन्ज गर्नको लागि र यो भेजिटेबल घी प्रयोग गर्ने उद्योगहरू जस्तो बेकरी उद्योगहरू होटल रेस्टुरेन्टमा फ्राइङ गर्नको लागि पनि प्रयोग हुन सक्ने होइन, र बेकरी उद्योग भयो, बिस्किट उद्योगहरूमा होइन, जहाँ जहाँ यसको प्रयोग हुन सक्छ उहाँहरूलाई पनि हामीले धेरै हामीले यसमा चाहिँ प्रवर्धन गरेको थियौँ, यो प्रयोग नगर्नको लागि हामी सूचित पनि गरेको थियौँ। अनि केही उत्पादनहरूमा जस्तो पफमा र उमा के भन्छ क्रसेनमा हिजो 2 उद्योगहरूको हामीले चाहिँ टेस्टिङ गर्दा उहाँहरूको विभिन्न उत्पादनमा गऱ्यो, त्यसमध्येमा जुन जुन उत्पादनमा त्यो देखियो त्यसलाई चाहिँ हामीले रिकल गर्ने सूचना पनि जारी गरेका छौँ। अहिले हामीले व्यापक रूपमा काठमाडौँमा यो चाहिँ हेरिरहेका छौँ।
हालै मात्र यहाँहरूले अब नाङ्लो बेकरी र यो खजुरीकोमा चाहिँ ट्रान्स फ्याट बढी देखिएकाले त्यसको त्यसलाई चाहिँ कारवाहीको दायरामा ल्याउनु भएको छ। अब हामी यो कुराकानीको
हजुर हजुर हामी चाहिँ सजगता पनि अप्नाउन चाहन्छौँ र उद्योगीहरूको चाहिँ अब उहाँलाई पनि त्यसको बारेमा जानकारी भएन अथवा चाहिँ त्यो फर्मुलेसनले यस्तो हुन्छ भनेर थाहा नभएर पनि होला होइन, अब रिकल गराउँछौँ र त्यस पछाडि उहाँले यो फर्मुलेसन चेन्ज गर्नुपर्छ र सेफ फुड चाहिँ बेकरी प्रडक्टहरू त हाम्रोमा अब एकदमै पपुलर छ, केटाकेटीहरू सबैले खाने कुरा हो, त्यसैले चाहिँ यसकोमा चाहिँ हामी अहिले लागिराखेको कुरा पनि मैले अनुरोध गर्न चाहन्छु।
हामी अब कुराकानीको अन्त्यतिर आइसकेका छौँ। अब एउटा सामान्य आम उपभोक्ताले चाहिँ आफूले खाएका तरकारी फलफूल चाहिँ यो स्वस्थ वर्धक छ, यो चाहिँ खान योग्य हुन्छ भनेर कसरी हेर्दा चाहिँ कसरी थाहा पाउन सकिन्छ?
हजुर, अब आँखाले हेरेर सबै कुरा त थाहा हुँदैन, तर प्याकेट अथवा चाहिँ प्रशोधित फुडहरूको कुराहरूमा चाहिँ कमसे कम चाहिँ खाद्य अनुज्ञापत्र लिएको प्याकेट हुनु पर्यो होइन। आफूलाई कुनै शङ्का लागेमा विभाग र मातहतको उसमा चाहिँ कार्यालयहरूमा तपाईँहरूले चाहिँ कम्प्लेन गर्न सक्नुहुन्छ होइन। कम्प्लेन आउँदाखेरि पनि हामीले चाहिँ त्यसमा तुरुन्तै अनुगमन पठाउने व्यवस्था गरेका छौँ र हाम्रो वेबसाइट पनि छ, त्यसमा पनि तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ, अफिसको नम्बर छ, इमेलबाट पनि कुनै कम्प्लेनहरू छ भने प्लिज हामीलाई इन्फर्म गराउनु होला। त्यस्तो अब विभिन्न नियतले मानिसहरूले विभिन्न कामहरू गरिरहेको हुन्छ होइन, छोटो समयमा धेरै नाफा कमाउने उद्देश्यले होइन, मिसावटहरूका कुराहरू पनि छ, यसमा चाहिँ मैले सम्पूर्ण उपभोक्ताहरूलाई चाहिँ अनुरोध गर्न चाहे।
हस् डी साहब, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौं खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना जोशी वैद्यसँग। विशेष गरी हामीले खाएका खानेकुरा कति स्वस्थ छन् र यो खाद्य पदार्थ चाहिँ स्वस्थ कायम गर्नका लागि सरकारले के कसरी अनुगमन गरिरहेको छ लगायतका विषयमा कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।